नमस्कार, रेडियो भिजन 91.6 मेगाहर्ज र इन्टरनेटमा www.radiovision.com.np विश्वभर एकैसाथ प्रसारण भइरहेको प्रत्येक महिनाको एक गति बिहान 7 बजे प्रसारण हुने कार्यक्रम वडावासीका सवाल वडाध्यक्षसँग कार्यक्रममा यहाँहरू सबैलाई स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता पुष्प बराल। यो कार्यक्रम हामी बिर्तामोड नगरपालिका वार्ड नम्बर 1 सहकार्य गरेर प्रसारण गर्ने गर्दछौँ। आज हामीले बिर्तामोड वार्ड नम्बर 1 जनताहरूका सवाललाई त्यसको जवाफ दिनका निम्ति त्यहाँका वडाध्यक्ष अग्निप्रसाद पाण्डे हामीसँग प्रत्यक्ष स्टुडियोमा आइसक्नु भएको छ र उहाँसँग आज हामी वडाका सर्वप्रथम वडाका गतिविधिका बारेमा कुराहरू गर्नेछौँ, कुराकानी गर्नेछौँ र त्यस पछाडि उहाँ नगरको प्रवक्ता भएको हिसाबले समग्र नगरका विषयमा पनि दोस्रो चरणमा उहाँसँग कुराकानी गर्नेछौँ। वडामा उहाँ पहिलोपट्टि पटक पनि निर्वाचित भएर 5 वर्ष कार्यकाल पुरा गर्नुभएको र पुनः फेरि वडाध्यक्षमै आएर 1.5 वर्ष अरू कार्यकाल गरी 6.5 वर्षको कार्यकाल पुरा गरिसक्नु भएको छ। वडाध्यक्षज्यू, स्वागत छ तपाईँलाई।
हजुर, धन्यवाद पुष्पजी।
6.5 वर्षको अनुभव भयो तपाईँले निरन्तर जनताका सेवामा लागेका दिनहरू सम्झिँदा, तर जनताका अपेक्षा अनुसार वडा नम्बर 1 अहिले तपाईँ वडा नम्बर 1 गइरहँदाखेरि कस्तो प्रतिक्रिया पाउनु भएको छ? उहाँहरूको बुझाइ के छ? वैज्ञानिक पद्धतिका आधुनिक किसिमका विकास निर्माण अथवा जनताले चाहेका विकास निर्माण तपाईँलाई आफैलाई गरे जस्तो लाग्छ लाग्दैन? होइन, जनताका समस्यालाई सम्बोधन गरेको अवस्था छ कि छैन, के छ अवस्था भनिदिनुहोस् न।
धन्यवाद। सर्वप्रथम विजय दशमी, शुभ दीपावली, छठ, नेपाल सम्वत लगायतका सालभरिका चाडपर्वको म हार्दिक मङ्गलमय शुभकामना मेरो व्यक्तिगत वडाको र नगरपालिकाको तर्फबाट सबैमा सुख समृद्धि शान्ति विकास सबै प्राप्त होस् भन्ने कामना व्यक्त गर्दछु। र यो 6.5 वर्षको कार्यकालको कुरो गर्नुभयो, हामीले धेरै कुराहरू धेरै कामहरू गरेका छौँ, 50 वर्ष नगरेका कामहरू समेत हामीले चाहिँ गरेर आइसकेका छौँ। यो कुरो हामीले गर्व गरेका छौँ। हामी जनप्रतिनिधिले मात्रै होइन, उपभोक्ताहरूले पनि यो कुरालाई गर्व गर्नुभएको छ, खुसी हुनुहुन्छ। खुसी भएकै कारणले हामीले चाहिँ सारा पार्टी एकातिर हुँदाखेरि पनि मैले आफ्नो पार्टीको तर्फबाट उम्मेदवार नेकपा एमालेको प्राप्त गरेर मैले शानदारले मतले विजयी हुन सफल भएको छु। त्यो विकास निर्माणको नै श्रेय हो।
भनेपछि अहिलेको आवश्यकता अनुसारको बिर्तामोड, जस्तै बिर्तामोड त नगरपालिका बन्नुभन्दा अगाडि नै सहरीकरण भइसकेका कारणले अव्यवस्थित छ, होइन, हुनुपर्ने मापदण्डका बाटोहरू, हुनुपर्ने मापदण्डका कुलोपैनीहरू छैनन्। त साँघुरो अवस्थामा पनि तपाईँहरूले विकासका निर्माणका कामहरू अगाडि बढाउनु पर्ने बाध्यता छ। तर पनि अहिले पनि तपाईँहरूले चाहिँ अहिले बन्ने संरचनामा पनि ध्यान दिएको छैन नगरले। जथाभावी घर निर्माण भएका छन्, नक्सा पास चाहिँ ढिलो गरी गरेका छन्, घर निर्माण भइसकेपछि गरेका छन्, त्यतिलाई भत्काउनु पनि सकिँदैन, मापदण्ड पनि पुग्दैन भन्ने खालको गुनासो पनि छ। यसतर्फ चाहिँ तपाईँहरू जनप्रतिनिधि अथवा सम्बन्धित निकाय कतिको सचेत छ अब बन्ने संरचनाहरू चाहिँ व्यवस्थित हुनुपर्छ भन्नेमा?
हामी नगरपालिकाका हामी जनप्रतिनिधिहरू असाध्यै सजग र सचेत छौँ। हिजो कुरूप बनाएको बिर्तामोड नगरपालिका हिजो आज दमक सँगसँगै काँक्रेबिटा सँगसँगै नगरपालिका हुनुपर्ने मापदण्ड पुगेको नगरपालिका, त्यहाँ क्षेत्रको हिसाबले नगरपालिका हुन सकेन, त्यो दुर्भाग्य थियो। त्यहाँदेखि बनेको कुरूप बिर्तामोडलाई हामीले अब क्रमशः सुधार गर्दै 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 लगेर अव्यवस्थित बसोबासलाई पनि व्यवस्थित गर्ने, सुकुमासीहरूका समस्या सावधान के छ त्यो पनि गर्दै लिएर जाने, बनेका घरहरूलाई चाहिँ नक्सा पास गराउने कुराहरू हामीले फेरि यसपालि कार्तिक मङ्सिर मसान्तसम्मको समय दिएका छौँ। यहाँदेखि 2-3 चोटि हामीले चाहिँ समय दिइसकेको हुनाले अब जो कोही अट्याक गर्नुहुन्छ भने ऐन कानुन बनाएर ती बनेका नक्सा पास नगरेका घरहरूको व्यवस्थापन गर्न बिर्तामोड नगरपालिका लाग्नेछ। अब हामीले एउटा मापदण्ड छ, मापदण्डभित्रका घरहरूलाई नक्सा पासमा ल्याउन सबै वडा अध्यक्षज्यूहरू हामी प्रतिबद्ध क्रियाशील भएर लागेका छौँ। रह्यो न जसले चाहिँ अटेर गरेर बस्नु भएको छ, जसको अटेर गरिनको परिणामले अब मङ्सिर मसान्तसम्ममा फेरि पनि चाहिँ पुराना घरको चाहिँ नक्सा पास गर्नु भएन भने कार्यविधि बनाउने ऐन बनाएर स्थानीय तहबाट चाहिँ त्यसलाई चाहिँ अगाडि लिएर जान्छ पुष्पजी। यो कुरामा सबैले ढुक्कौँ, मेरा पत्रकार मित्र साथीहरूलाई पनि यो कुराको चाहिँ नि अलिकति हाइलाइट गरिदिनु हुन पनि अनुरोध गर्दछु।
धन्यवाद। अब यो तपाईँहरूले एउटा अभियान सञ्चालन गर्नुभएको थियो बिर्तामोड वार्ड नम्बर एकमा, चाहिँ पुरानो खोला पैनी यी धारहरू मासेर चाहिँ पुराना सडकहरू मासेर पनि भूमाफियाहरूले कब्जा गरेका कुराहरू पनि हामी खोज्छौँ भन्नुभएको थियो। त्यसको अभियान कहाँ पुग्यो? ती चाहिँ पुराना चिजहरू अथवा सरकारी सम्पत्तिहरूको संरक्षण गर्नु पनि तपाईँहरूको दायित्व हो। अहिले ती अभियानलाई कसरी अगाडि बढाउँदै हुन्छ?
अहिले चाहिँ हामीले नगरपालिका स्तरको एउटा समिति बनाएका छौँ, नगर कार्यपालिकाले एउटा समिति बनाएको छ, त्यसले आफ्ना गतिविधिहरू गर्नु, सार्वजनिक सुरक्षा, सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने, सार्वजनिक सम्पत्ति कस्तो अवस्थामा छ, के छ भन्नु सबै कुराको चाहिँ लेखाजोखा गर्ने गरीको एउटा चाहिँ नि समिति बनाएर आफ्ना कार्यक्रमहरू अगाडि बढाइसकेको छ।
एक नम्बर वार्डको अवस्था के पाउनुभयो?
एक नम्बर वडामा हाम्रो चाहिँ नि सार्वजनिक पैनीहरू जति थिए, कतिपय पैनीहरूलाई चाहिँ नि सट्टा भर्नाको नाममा अदालतबाटै चाहिँ नि फैसला गरेर आएका कुराहरू छन्, अन्य कुराहरू बचेका कुराहरूलाई हामीले चाहिँ सुरक्षा गरेका छौँ।
अब एक त सार्वजनिक अथवा सरकारी जमिन नभएका कारणहरूले तपाईँहरूले आफ्नो वडामा धेरै पहिलेदेखि पनि सामुदायिक विद्यालय बनाउने भन्ने कुराहरू पनि अहिले त्यो अप्ठ्यारो अवस्थामा छ, तर भएका सम्पत्तिहरूलाई पनि संरक्षण गर्नुपर्ने दायित्व पनि तपाईँहरूको छ। यस विषयमा चाहिँ के छ पहल? जस्तै आफ्नो वडामा एउटा सार्वजनिक विद्यालय नहुँदा तपाईँहरूलाई पीडा पनि छ आफ्ना नानीहरूलाई त्यहाँ पढाउनको निम्ति, त्यस विषयमा निजी सेक्टरसँग अथवा कसैबाट जग्गा प्राप्ति गर्ने केही सम्भावना छ?
त्यो हामीले चाहिँ नि हाम्रो डम्बर बस्नेत सरको अध्यक्षतामा सुरुकै कार्यकालमा एउटा समिति बनायौँ, चाहिँ डम्बर बस्नेत अध्यक्ष हाम्रो रघुनाथ सापकोटा उपाध्यक्ष सहितको एउटा टिम चाहिँ बनाएर हामीले काम गऱ्यौँ। त्यो हामी असफल भयौँ कि किनभने जग्गा एउटा विद्यालय बनाउन चाहिँ आधार विद्यालय तयार गर्नका लागि
कमसेकम 10 कठा,
कम्तीमा पनि 10 कठा लाग्छ, 10 कठा भने 10 करोडभन्दा माथिको जग्गा हुनु पऱ्यो, त्यत्रो दिने डोनरहरू पनि हुनुहुन्न, त्यसले गर्दाखेरि त्यसलाई, तर खासै भन्नुपर्दाखेरि ओडामा स्कुल छैन, दुःख लाग्दो, तर ओडा चाहिँ बिच सेन्टरमा चाहिँ नि रहेको, पूर्वतिर देवी मावि, पश्चिमतिर
मोहनमाया
र बिचमा भएको हुनाले 4-5 मिटरको चाहिँ डिस्टेन्समा मात्रै भएको छ ठाउँ हो कि, कतिपय त चाहिँ अब पूर्वतिरको सिमानाबाट चाहिँ 200 मिटरमा चाहिँ बुधबारे के अरे देवी मावि पुगिन्छ भने पश्चिमतिरको चाहिँ यी सिमानामै जोडिएको छ, भनेपछि त्यस्तो चाहिँ नि समस्या छैन, उयो छैन भन्ने मात्रै कुरो हो, तर पनि खोजी गर्ने क्रमहरू पनि जारी नै छ भन्ने कुराहरू पनि हामीले चाहिँ नि डोनरहरूलाई पनि हामीले चाहिँ नि खास डोनरलाई पनि भनिरहेका छौँ। अब यो कुरालाई चाहिँ निरन्तरता हामीले चाहिँ छाडेको छैन पुष्पजी।
अब बिर्तामोडका चुनौतीहरूका बारेमा त तपाईँहरूले पक्कै पनि थाहा पाइसक्नु भएको छ। चालु आर्थिक वर्षको सिलिङ बजेट कति प्राप्त गर्नुभयो र त्यसलाई प्रमुख प्राथमिकता केलाई दिनुहुन्छ यसपालि?
सिलिङ बजेट 1 करोड रुपियाँ ओडाले प्राप्त गरेको, पहिलाको भन्दा घटेर आयो,
हजुर,
त्यो पनि घट्ने सम्भावना रहेको छ। सिलिङ बजेट पनि प्राप्त गरे पश्चात पनि हाम्रो चाहिँ नि जस्तो एउटा 35% कर वृद्धिको चाहिँ हामीले चाहिँ नि लक्ष्य लिएर अनुमानित बजेट हामीले प्रस्तुत गरेको थियौँ, त्यसमा चाहिँ नि त्यो आएको, तर पछि चाहिँ नि के रह्यो भने त्यसलाई चाहिँ नि हामीले विभिन्न कारणले गर्दाखेरि त्यो पनि अब बजेटलाई हामीले चाहिँ नि त्यो थप जुन बढे वृद्धि भएको 35% कटौती गर्दाखेरि त्यो बजेट पनि हाम्रो साथसाथै चाहिँ नि घट्ने गयो, घटेको हामीले चाहिँ छैन किताबमा चाहिँ हामीले चाहिँ 35 करोड लिएका छौँ, तर हामीले अनुरोध गरेका छौँ यो बजेटलाई कहाँबाट पूर्ति गर्नुपर्छ गर्ने भनेका छौँ, इनकेस त्यस्तो अवस्था भयो भने भोलि नगरपालिकाले चाहिँ अलिअलि त्यहाँबाट पनि कटौती गरेर लिन सक्छ, होइन, त्यस्तो अवस्था भएपछि अब तिर्नै नसक्ने अवस्था भएपछि त्यो पनि गर्न सक्छ, भरिसक्यो त्यस्तो नहोस् भन्ने चाहिँ हामीले चाहिँ वडाध्यक्षजीहरूले हामीले भनेका छौँ। रह्यो अन्य कुराहरू, हामीले विकास निर्माणका कुराहरूमा हामीले चाहिँ धेरै कुराहरू गरेका छौँ र विकास निर्माण भनेको चाहिँ अब हामीले चाहिँ अलिकति कोल्टे नफेरिकन नहुने, कोल्टे विकास निर्माण भनेकै बाटो पैनी ढल, बाटो र ढल पैनी जरुरी हो, बाटो र ढल मात्रै विकास होइन, विकास र समृद्धिको कुराहरू गर्ने भने उसको जीवनस्तर उकास्ने कुराहरू के कति हामीले आधारशीला तयार गरेका छौँ त्यसमा चाहिँ निर्भर रहनु पऱ्यो उसको आधारशीला।
सबैभन्दा पहिलो कुरो चाहिँ चेतना रहेछ क्या, त तपाईँहरूले कतिको महसुस गर्नुभयो, तपाईँहरूले कति विकास गर्नुभयो र भन्ने कुराको मापन चाहिँ त्यहाँका जनताहरू कति सक्षम शिक्षित छन् अथवा कति चाहिँ समझदारी छन् भन्नेमा देखिन्छ। जस्तै तपाईँहरूले सडक बनाउनुहुन्छ, त्यही सडकमा फोहोर थुपारिदिन्छन्, त्यो विकास होइन नि त। तपाईँको जनताको जीवनस्तर अथवा चेतनाको पनि रहेछ, यसतर्फ चाहिँ कसरी ध्यान दिनुभएको छ?
हामीले त्यस कुराको सचेत हुँदै सचेतना कार्यक्रमहरू पनि हामीले सञ्चालन गऱ्यौँ। 36 टोल विकास संस्थाहरू चाहिँ गठन गऱ्यौँ। टोल विकासलाई परिचालन गर्ने कुरामा पटक पटक हामी वडाबाट निर्देशन, नगरपालिका निर्देशन, माथिल्लाबाट आएका, माथिल्लो इकाइबाट आएका निर्देशनहरू हामीले चाहिँ त्यहाँ पठाउने काम गऱ्यौँ। कतिपय क्रियाशील भएर लाग्नु भएको छ, कतिपयहरू सुतिरहनु भएको छ। जो सक्षम हो भन्ने, जो सक्षम हो भन्नेहरू नै सुतिराख्नु भएको छ। एउटा टोल विकास संस्थालाई नवीकरण गर्ने कुराहरू, टोल विकास संस्थाहरू चाहिँ यसलाई चाहिँ मुभ गर्ने, जनताको आफ्नो चाहिँ 80-60 घरलाई मुभ गर्न नसकेर चाहिँ अब 5 पछाडि पनि मुभ गर्न नसकेर अब अहिले चाहिँ अर्को साधारण सभा गर्नु पऱ्यो, अर्को साधारण सभा होइन अर्कै चाहिँ समिति बनाएर लिएर जानु पऱ्यो, गठन गरेर लिएर जानु पऱ्यो। यस्तो अवस्था पनि सिर्जना भएको छ। काममा चेतना, तपाईँले भन्नु भने चेतना, उनीहरूको चेतनामा भर पर्छ, जनताको चेतना। चेतना दिने को भन्दा अगुवाई, अगुवाई भनेको टोल विकास संस्था, त्यहाँदेखि माथि नगर, ओडा ओडा नगर, यी क्रमशः हुँदै जानु। त्यसमा चेतना दिने काम चाहिँ टोल विकासले नै दिनुपर्छ। हामीले चाहिँ टोल विकासले चाहिँ के गर्नुपर्ने, ए बाबा टोल विकासले चाहिँ पैसा चाहिने कुरो त होइन नि त, भेला पारेर चाहिँ तपाईँले यो अभियान गरौँ। आज एउटा चाहिँ म एउटा उदाहरण दिन्छु, बिरतामो नगरपालिका वडा नम्बर 1 पूर्वपट्टिको क्षेत्र जो सिमाना 5 जोडिन्छ, त्यहाँ यति राम्रो काम भएको छ। उहाँहरूले चाहिँ के गर्नुभयो भन्दाखेरि एउटा चाहिँ 3 टोलको एउटा चाहिँ सुरक्षा दस्ता बनाउनु, शान्ति टोल, नारायण टोल, गौरी टोल, 3 एउटा चाहिँ दस्ता, सुरक्षा दस्ता बनाएर ड्रग्सहरू नियन्त्रण गर्ने, चाहिँ दुर्व्यसनीहरू भयो, यो चाहिँ यौन पिपासुहरू, यौन दुराचारीहरू समेतलाई नियन्त्रण गर्ने गरेर
फोहोर
मैलाका कुरो सफल भयो रह्यो। त्यो मुभ त्यसरी चाहिँ त्यो शान्ति टोल कस्तो असाध्यै फोहोर थियो, असाध्यै अव्यवस्थित थियो, बाटाघाटा सबै हिलामै थिए, सबै चाहिँ धुलामै थिए, हिँडिसक्नु थिएन। अहिले त्यो ठाउँ चाहिँ एकदम राम्रो भएको छ, राम्रो बनाएको छ। हामी चाहिँ नगरले, ओडाले, त्यहाँको सम्बन्धित उपभोक्ताहरूले, अब उहाँहरूले के गर्नुभयो भने सबैलाई चाहिँ भेला पारेर फोहोर व्यवस्थापन गर्ने एउटा अभियानको रूपमा अगाडि सार्ने, अभियानबाट चाहिँ उहाँहरूले चाहिँ फोहोर सङ्कलन गर्ने, फोहोरबाट चाहिँ ल्याउने उहाँहरू लाग्नु भएको छ। चेतना भनेको त्यो फेरि चाहिँ अलिकति पिछडिएको क्षेत्र थियो, पिछडिएको क्षेत्रमा चेतना आयो। तर जो सम्पन्नता भएको चाहिँ टोलहरू छ त्यो चाहिँ विपन्नता जस्तो बनेको छ अहिले भने। चेतना भने चाहिँ त्यसरी चाहिँ आएको छ र उहाँहरूलाई चाहिँ त्यो पूर्वी सेन्ट्रलको चाहिँ अहिले गस्ती टोली छ, त्यो सुरक्षा दस्ता, सुरक्षा टोली छ, त्यसले चाहिँ समन्वय गरेर उहाँहरूलाई चाहिँ मैले पटक पटक भने यो रेडियो भिजनबाट पनि उहाँहरूलाई चाहिँ सलाम र सम्मान गर्दै अन्य टोल विकासहरूले पनि त्यसरी चाहिँ काम गरेर जानु। जस्तो अर्को बाटा दक्षिणको चाहिँ कालिका नगर टोल विकास संस्था बाटा दक्षिणको
मनोकामना
कलेज छेउको त्यो टोल असाध्यै चाहिँ ऊ चाहिँ हप्ता हप्ता दिनमा चाहिँ उसले चाहिँ आफ्ना चाहिँ फोहोर सङ्कलन गर्ने या चाहिँ सामूहिक रूपमा चाहिँ टोल सफा पार्ने अनि लेखा ठिकसँग राख्ने सबै कुराहरू चाहिँ त्यहाँ हाम्रो चाहिँ सचिव छत्र नेउपाने असाध्यै राम्रोसँगले उहाँहरू लाग्नु भएको छ। प्रत्येक साधारण सभा टाइम टाइममा गर्नुभएको छ। यसरी चाहिँ यो संस्था हो, यो चाहिँ नेपालको संविधानले दिएको प्रदत्त अधिकार हो, यसमा चाहिँ नि टोल विकास संस्था चाहिँ चल्नु निकाय भन्ने कुराहरू बुझ्न जरुरी छ। पुष्पजी,
जुन टोल विकास संस्था एक्टिभ भयो, बजेट पनि त्यसले बढी प्राप्त गर्छ, किनभने उसँग चाहिँ वडासँग नजिक हुन्छ, नगरसँग नजिक हुन्छ, त्यो हिसाबले पनि एक्टिभ भएको अथवा क्रियाशील भएको चाहिँ समिति नै, समितिले नै बजेट पनि बढी पाउने अवस्था देखिन्छ। ठिक छ, अब
यसमा तपाईँलाई अहिले जसले चाहिँ नि जसले कामै गरेको छैन, जसले संस्था दर्तै गरेको छैन,
अब योजना लाग्दैन,
उसलाई चाहिँ काम गरिहाल्नु पर्यो। जसले म पनि छैन, जनतासँग मुभ गरेको छैन, योजना कि मागेर सबभन्दा धेरै योजना माग्ने ऊ जस कामै गर्दैन ऊ, कि चाहिँ ऊ चाहिँ योजना नगरिकन बसेको
ठिक छ। यो विषयमा चाहिँ टोल विकास संस्थाहरू क्रियाशील हुनु जरुरी छ, एकदमै जरुरी छ। अब तपाईँहरूको वडा 1 भौगोलिक हिसाबले अलिक सानो वडामा पनि पर्छ, त्यसमा पनि धेरै सडकहरू निर्माण भइसकेका ठुला योजनाहरू चाहिँ कस्ता कस्ता आए, जस्तै प्रदेशका तपाईँहरूकै क्षेत्रका प्रदेशमा मन्त्री पनि हुनुभयो होइन एकराज कार्कीज्यू, उहाँको पहलमा के चाहिँ योजनाहरू आए, अब सभामुख पनि तपाईँहरूकै क्षेत्रको हुनुहुन्छ अहिले, सभामुखको पहलबाट हाम्रो वडामा कस्ता खालका ठुला योजनाहरू प्राप्त गर्नुभयो तपाईँहरूले?
धन्यवाद पुष्पजी, जे जनताको जिज्ञासाको चुरोको प्रश्न तपाईँले गरिदिनु भयो। अहिले लामो समय प्रतीक्षा पछाडि, लामो प्रतीक्षा पछाडि हामीले चाहिँ सभामुख, अब इतिहासमै चाहिँ नि पहिलाचोटि सभामुख यो दुई नम्बर क्षेत्रले प्राप्त गर्यो। जब दुई नम्बर क्षेत्रले प्राप्त गरिसके पछाडिको अवस्थामा हेर्ने हो भने विकास निर्माणमा मुहार फेलेको आभास आएको छ, मुहार फेरेको छ। हरेक ठाउँमा चाहिँ नि सभामुखको बजेट, सभामुखबाट आएका प्राप्त गरेका बजेटहरू हामीले चाहिँ नि अहिले चाहिँ नि नगरपालिका देख्न पाएका छौँ। जस्तो सबभन्दा चाहिँ नि हाम्रो चाहिँ नि पूर्व क्षेत्रमा चाहिँ सबभन्दा पिछडिएर पिसिएको चाहिँ हात्ती पीडित क्षेत्रलाई 16 किलोमिटर एउटा तार घेरा गर्ने,
इलेक्ट्रिक
फेन्सिङ तार लगाउने भन्ने निर्णय भएर आइसकेको छ। अब त्यो काम सुरु हुन्छ। सबभन्दा ठुलो कुरो, चाहे चाहिँ 1 करोड आओस् चाहे 1 लाख रुपियाँ आओस्, जति आए पनि त्यसले चाहिँ ठुलो महत्त्व राख्छ। र त्यस्तै गरी हाम्रो चाहिँ बिरतामो नगरपालिकामा वडा नम्बर 1 को हकमा हाम्रो सघन सहरीबाट 2 बाटाहरूको हाम्रो सर्वे भएको छ, र त्यो कार्तिक चाहिँ यो भित्रमा टेन्डर लाग्नेछ। जस्तो अतिथि सदनबाट हाम्रो बुद्ध टोल जोड्ने बाटो अतिथि सदनबाट
1 किलोमिटर हो,
लगभग 1.5 किलोमिटर बाटो त्यो,
हजुर
त्यो बाटो, त्यसको चाहिँ नि सर्वे हामीले चाहिँ गरेर सार्वजनिक सञ्जालमा हामीले हालिसकेका छौँ। अर्को कुरो, त्यही सघन सहरीबाट पश्चिमको चाहिँ नि पुरानो बाटो धर्मकाँडा, पञ्चकन्या धर्मकाँडादेखि ठाकुर मन्दिर जोड्ने लोकतान्त्रिक मार्ग लगभग 2 किलोमिटर बाटो, त्यो पनि सघन सहरीबाट इस्टिमेट भइवरि भइसकेको, त्यो पनि एकैचोटि चाहिँ हुँदैछ। त्यस्तै गरी 2 नम्बरको बानालाल मार्ग होइन गरिकन यी सघन सहरीबाट जस्तो 25 करोड रुपियाँ प्राप्त भएको छ त्यो। अर्को कुरो, हाम्रो प्रदेशबाटै सङ्घबाटै मुसीचोक जोड्ने बाटोमा 20 लाख रुपियाँ प्राप्त भएको छ, त्यो प्लम लगाएर त्यसको चाहिँ व्यवस्थापन गर्ने। अनि बाटा दक्षिणमा हाम्रो चाहिँ नि हनुमान मन्दिर छ, हनुमान मन्दिरको ठाडो बाटो, पुरानो बाटो, चल्ती बाटो, त्यो बाटोलाई पनि 38 लाख रुपियाँ प्रदेशबाट चाहिँ छुट्टिएको छ, त्यो पनि चाहिँ अब काममा हामी चाहिँ त्यसलाई सुरु गर्छौँ। र बाटा दक्षिणका धेरै कामहरू हामीले सम्पन्न गरिसकेका हुन्छौँ, अनि बाटा उत्तरमा धेरै कामहरू गरिसकेको छ, खालि अब बाटा पश्चिम, हाम्रो चाहिँ त्यो पश्चिमी क्षेत्रलाई चाहिँ विशेष ध्यान र त्यसलाई अलिकति चाहिँ फोकस दिँदै हामीले गत वर्ष पनि त्यहाँ योजनाहरू सामेल गऱ्यौँ, अब यसपालि पनि क्रमशः योजनाहरू चाहिँ सामेल गरेका छौँ। त्यो बाटो सघन सहरीबाट बनेपछि, त्यो बाटो बनेपछि हाम्रा धेरै बाटाहरू, धेरै कामहरू सम्पन्न भइसकेको हुन्छ। रह्यो 15-20% मात्रै चाहिँ भौतिक पूर्वाधारका कामहरू रहन सक्छन्। अब हामीले भौतिक पूर्वाधार मात्रै होइन, अब अघि पनि भने मैले हामीले चाहिँ उसको चाहिँ आय आर्जनलाई जोड्ने आर्थिक समृद्धिका पाटाहरूमा चाहिँ हामी लाग्नुपर्छ। त्यो थालनी हामीले चाहिँ गत वर्षदेखि नै सुरु गरेका छौँ। जस्तो ड्राइभिङ लाइसेन्स हामीले चाहिँ नि निःशुल्क चाहिँ नि 12-14 जनालाई चाहिँ ड्राइभिङ लाइसेन्सको चाहिँ हामीले तालिम प्राप्त गराइदिउँ। जस्तै हाउस वायरिङको चाहिँ नि 18-20 जनाको चाहिँ त्यो पनि हामीले चाहिँ नि तालिम प्राप्त गरायौँ। कुचो बान्ने अपाङ्गताहरूको लागि कुचो बान्ने ट्रेनिङ, कुचो बनाउने ट्रेनिङ हामीले प्राप्त गरौँ। एवं प्रकारका जस्तो फेब्रिकका मालाहरू भए, अन्य मालाहरू भए, यी सबै कुराहरू हामीले चाहिँ गरिराखेको अवस्था छ। तर रह्यो हामीले ट्रेनिङ दिने, जसले ट्रेनिङ दिन्छौँ उहाँहरूले चाहिँ त्यो त्यसलाई चाहिँ परिचालन गरिदिनु भएन, समस्या यो के परिचालन गरेर उहाँहरूले चाहिँ सक्रियताका साथ फेरि जाने मान्छे त्यहाँ चाहिँ आफ्ना प्रशिक्षकहरू, प्रशिक्षार्थीहरू भेला पारेर उहाँहरूले सञ्चालन गर्नुपर्ने, उहाँहरू आफैले गर्नु भएन, दुःखको कुरो, त्यसैले यो पनि सफलताको चाहिँ नि हुँदैन कि भन्ने लागेको छ।
सामाजिक विकासतर्फको खर्च चाहिँ जुन लगानी गरेको छ त्यसको प्रतिफल देखिएको छैन,
देखिएन, देखिएको छैन।
अब अलिकति प्रसङ्ग बदलौँ न त, अब वाडाका गतिविधिहरूका समग्र यस्तै नै हुन्। अब तपाईँ नगरको प्रवक्ता पनि हुनुहुन्छ, अब वृत्तामोडमा चाहिँ एउटा पछिल्लो चोटि चर्चामा आयो तपाईँहरूले चाहिँ कुनै एक व्यापारी अथवा कुनै एक उद्योगसँग मात्रै समन्वय गरेर पेपर्स बिछ्याइयो भन्ने कुरा अलिक चर्चामा आयो होइन, मिडियाहरूमा पनि हामीले देख्न सुन्न पायौँ। अब यो किन यस्तो हुन्छ, सम्झौता गर्दा एउटै मात्रै कम्पनी किन प्रतिस्पर्धा गराउन पाए, धेरैवटा कम्पनीसँग प्रतिस्पर्धा गराउन आए, उसले मापदण्ड पुरा गरेको प्रमाण ल्याएर तपाईँहरूलाई पेस गरेदेखि तपाईँहरूको एनएससी नप्राप्तको अहिलेको छ, तर उसको चाहिँ ल्याब टेस्ट गर्दा उसको पनि सामग्री चाहिँ उसको भन्दा गुणस्तर भयो भने त एनएससी नप्राप्त गरेको छैन भने पनि लगाउन सकिन्छ होला। तपाईँ यस विषयमा चाहिँ तपाईँहरूको नगरको धारणा अथवा कार्यपालिकाको बैठक पनि बस्यो होला, यस विषयमा चाहिँ के चर्चा हुन्छ?
धन्यवाद, यो चर्चाको विषय नै हो। कुरो के रह्यो भने हामीले कुनै एउटा कम्पनीलाई त्यो मात्रै लाउनुपर्छ भनेको छैन, हामीले गुणस्तरयुक्त चिजहरू चाहिँ लगाउने हो, गुणस्तर चिजहरू लगाउने, गुणस्तर चिन्ह प्राप्त भएका चिजहरू लगाउने, सिमेन्टमा पनि गुणस्तर चिन्ह हामीले प्रयोग गरेका छौँ, त्यस्तै हरेक विषयका चाहिँ गुणस्तर चिन्ह प्राप्तहरू भएका चिजहरूलाई हामीले गुणस्तरयुक्त चाहिँ सामग्री बनाउने, सामाजिक सामग्रीहरू चाहिँ प्रयोग गर्ने भनेर हामीले गरेको छ, र कुनै पनि एउटालाई चाहिँ गर्नुपर्छ भनेको छैन। तर हामीले गुणस्तर चिजहरू हामी चाहिँ मात्रै प्रयोग गर्छौँ पेपर्स लगाउँदाखेरि, अन्य कुराहरूमा हेर्छौँ विवाद पनि छैन, केही पनि छैन। रह्यो अब यहाँ चाहिँ कुनै कुनै पत्रकार मित्रहरूले मलाई सोध्नु भएको थियो, त बिट्विनमा अलकत्रमा चाहिँ के तपाईँको गुणस्तर छ त भनेर केही पत्रकारको जिज्ञासा पनि थियो। त्यो अलकत्र भने कहाँबाट आउँछ, अलकत्र भने नेपालमा उत्पादित त होइन,
नेपाल सरकारले त स्वीकृति दिनु पर्यो होला नि त त्यसमा पनि, तपाईँको तपाईँको अहिले अहिले तपाईँ तपाईँले नै बनाएका सडकहरूको तपाईँ आफै अनुगमन गर्दा पनि तपाईँहरूले अहिले अलकत्रको मापदण्ड के हो तपाईँले खोजी गर्नुभएको छ, कुन मापदण्डको त्यसले लगाइरहेछ? हामी के हेर्छौँ भने एक वर्षसम्म उसले ग्यारेन्टी दिन्छ लगभग सडक बनेको, हामी त्यही मात्रै हेर्दैछौँ, उसले लगाएको सामग्रीको गुणस्तर त हामीले खोजेका छैनौँ
छैनौँ।
अब त्यसतर्फ चाहिँ तपाईँले इन्जिनियर तपाईँ तपाईँ त आफै विज्ञ होइन नि त, तपाईँ आफै विज्ञ होइन, तर तपाईँले परिचालन गर्ने मान्छेले सही काम गर्यो कि गरेन अनुगमन त गर्न सकिन्छ नि सर, हाम्रो मूल समस्या त्यो हो।
हामीले गरि पनि राखेका छौँ, अब रह्यो बिट्विनकै कुरो गरेको थिएँ म होइन, त्यो चाहिँ नि गुणस्तरबाट आएको छ छैन भन्ने कुराहरू त्यो कम्पनी नेपाल सरकारले चाहिँ प्रमाणित गरेको हुनु पर्यो, यो कम्पनी यसरी आउनु पर्यो भनेर भन्नु पर्यो, त त्यसमा अहिलेसम्म मैले लाग्छ त्यो बिट्विनमा चाहिँ कुनै पनि खालको चाहिँ त्यो गरेको छैन। हामीले त हाम्रा नगरका बाटाहरू गुणस्तर चिन्ह प्राप्त गरेका चाहिँ पेपर्स लगाएको हुनु पर्यो, जसको चाहिँ नि अहिले चाहिँ 5 वर्ष ग्यारेन्टी चाहिँ भएका चाहिँ चिजहरू चाहिँ हामीले लगाएका छौँ, चाहे फलानाको म नाम लिन्न, कुनै पनि कम्पनीको नाम लिन्न, त्यो कम्पनीहरूले चाहिँ गुणस्तर चिन्ह प्राप्त गरेको नेपालभरिका चाहिँ कुनै पनि फ्याक्ट्रीबाट गुणस्तर चिन्ह प्राप्त गरेका चिजहरूलाई हामीले चाहिँ प्रयोग गर्नुपर्छ, लोकल चिज या चाहिँ त्यो गुणस्तर चिन्ह नप्राप्त नगरकोलाई वृत्तामो नगरपालिकाले मान्यता दिँदैन, यो कुरामा ढुकाउनु।
एउटा कुरा पेपर्समा गुणस्तर चिन्ह प्राप्त गरेको कुराहरू तपाईँले उठाइरहँदाखेरि अरू 10 वटा चिजमा तपाईँहरूले प्रयोग गर्ने चिजमा गुणस्तर चिन्ह छैन। सुन्नुहोस् तपाईँ तपाईँको आज कृषि भवन बनाउँदै हुनुहुन्छ बिर्ता बजारमा, बहुतले त्यो करिब 3-4 तले 5 तले कति कृषि भवन बन्दै हुन्छ, त्यहाँ 3 नम्बर 4 नम्बर इँटा प्रयोग गरिन्छ के हेर्नुभयो तपाईँहरूले?
सुन्नु न,
अनुगमन घर बनिसकेको छ, अब लडाउनुहुन्छ त्यो घर त्यहाँ गुणस्तर चिन्ह छ, एनएस चिन्ह छ,
तपाईँलाई म सबै कुरा बताउँछु,
एनएस चिन्ह छ त्यहाँ,
त्यहाँ सुन्नु न तपाईँलाई म सबै कुरा बताउँछु,
त्यहाँनिर चाहिँ तपाईँहरूको पिपिसी पिपिसी सिमेन्ट पर्ने ठाउँमा अर्को सिमेन्ट डम्प गरिरहेको छ।
होइन, तपाईँलाई म भन्दैछु के रह्यो भने सिमेन्टमा उसले गुणस्तर चिन्ह प्राप्त गरेको सिमेन्ट लगाएको छ,
तपाईँको
छैन, मलाई अलिकति बोल्न दिनुहोस्,
तपाईँको स्टोरमा भएको सिमेन्ट पनि हेरेको थियौँ हामीले, उसले के कुन सिमेन्ट तपाईँहरूले सम्झौता गर्नुभएको छ र कुन सिमेन्ट चाहिँ त्यहाँनिर उसले गोदाम गरिरहेछ भन्ने कुरा पनि हामीले अनुगमन गरेका छौँ।
अनुगमन गरेको तपाईँले किन हामीलाई प्रश्न पार्नु
भनेको छैन, तपाईँहरूलाई समाचार हेर्नु
होइन,
मैले यस विषयमा
यो विषयमा सुन होइन होइन, मलाई अलिकति बोल्न दिनुहोस् ल, इँटामा गुणस्तर चिन्ह प्राप्त हुन्छ जस्तो लाग्दैन मलाई,
एक नम्बर इँटा लाउनेमा 3 नम्बर लगाएको भेट्छ,
सुन्नु न, हो उसले चिटिङ गरेको उसले फटाइ गरेको कुराहरूलाई चाहिँ नि हाम्रो अनुगमनले भेटिसकेपछि त्यो भत्काएर उसलाई चाहिँ काम गर्न लगायौँ, यो कुरो के गलत थियो?
भत्केकै छैन, फर्स्ट सेकेन्ड तलामा इँटा लागि,
सुन्नु न, त्यो भत्काएर हाम्रै उपस्थितिमा, हाम्रो वडाध्यक्षको उपस्थितिमा भत्काएर उसले चाहिँ भएका इँटाहरू सबैजना फिर्ता लगाउने शर्त गरेर उसले चाहिँ त्यहाँ गरिसकेको छ। यो कुरामा त्यहाँ हामीले भ्रम सिर्जना गर्ने काम नगर्नु, पत्रकार साथीहरूले पनि हामीले हाम्रै उपस्थितिमा नगरपालिकाको सिङ्गो उपस्थितिमा अनुगमन गरेर उसलाई वडाध्यक्ष मदन बुढाथोकीजीको लाई उहाँको उपस्थितिमा भत्काएर सारा गरेर फिर्ता गरिसकेको छ ती इँटाहरू। अब त्यस्तो भेट्नुभयो भने तपाईँ अधिकार तपाईँको पनि छ अनुगमन गर्ने, अनुगमन गरेको यो चाहिँ गलत छ भने आउनुहोस् न, त्यस पछाडि बसेर कुरो गरौँ। होइन भने अनर्गल कुराहरू, अनर्गल प्रचार गर्ने कामहरू हामी नगरौँ। जे छ यथार्थ तथ्यस आधारमा चाहिँ हामीले कुरोकानी गरौँ, अनर्गल कुराहरू नगरौँ। हामीले
चिन्हको कुरा गर्दै हुनुहुन्छ तपाईँ, हामी गुणस्तर बाहेकको कुनै पनि सामग्री प्रयोग गरेका छैनौँ भन्दै हुनुहुन्छ तपाईँ अहिलेसम्म, तर पटक पटक त्यत्र करोडौँका लागत भएका ठाउँमा
उसले गर्यो र त हामीले कारवाही गर्यौँ, त कारवाही गरेर कति चाहिँ 8-10 गाडी नै इँटा नै चाहिँ उसको फिर्ता गरियो, भत्काइयो, त्यो त कारवाही गरेको हो नि त हामीले।
अब यहाँ यस विषयमा फेरि पनि खोजी गरौँला, चर्चा गरौँला तपाईँसँग। अब अर्को कुरा,
तर एउटा पत्रकार साथीहरूले
अनर्गलको कुरा नगर्नुहोस्, प्रमाण पुर्याएको छैन भने तपाईँहरूले पनि पत्रकारलाई मुद्दा हाल्न सक्नुहुन्छ। तपाईँहरूले कुनै पनि विषयमा तपाईँहरूको विरुद्धमा पत्रकारले प्रमाण बेगरको लेख्यो भने न्यायालय खुल्ला छ, तपाईँहरूले त्यहाँ निवेदन दिन सक्नुहुन्छ।
एउटा कुरो तर नराम्रा कुरा मात्रै यहाँ यस्तो भएछ भन्ने खोजी गरिएन, राम्रा कुराको पनि कतिपय पत्रकारले कतिपय मिडियाले चाहिँ गरेको छ है, तर राम्रा कुराहरूको पनि प्रचारात्मक कुराहरूमा राम्रो सकारात्मक कुराहरूलाई पनि सन्देशमूलक वीरतामा नगरपालिकाको जाओस्, हामी यो कुरामा चाहिँ पत्रकार साथीहरूसँग दुखित छौँ र हामी खुसी पनि छौँ। ज जसले चाहिँ गलत चाहिँ त्यहाँ सञ्चार माध्यम गरिदिनु, दुखी छौँ। ज जसले सकारात्मक कुराहरू जे छ यथार्थ गलत र टिप्पणीमा दुई खालको हुन्छ, गलतको पनि हुन्छ सहीको पनि हुन्छ, भनेपछि दुइटै कुराहरूको चाहिँ भएको हुनाले दुइटै कुराहरू लिएर जाओस् मेरो चाहिँ पत्रकारलाई मित्रहरूलाई आग्रह छ।
अब अलिकति तपाईँहरू सुरुदेखि नै जनप्रतिनिधिको रूपमा आउनु भएको छ होइन, जनताका मुख्य वृत्तामूलका मुख्य 5 समस्याहरू अहिले उजागर छन् है, फोहोर व्यवस्थापन अहिलेसम्म आफ्नै हुन सकेन, अहिले पनि आफ्नो नगरपालिकाभित्र गाडेको फोहोर स्वास्थ्य चौकीमा लगेर फ्याँकिरहेको छ, तपाईँलाई याद होला, स्वास्थ्य के अरे नगर अस्पतालमा फ्याँकिरहेको छ, गन्धले त्यहाँ बिरामी जान समस्या छ, तपाईँलाई मैले जानकारी मात्रै गराएँ, यस विषयमा कतिको जानकारी हुन्छ, फोहोर व्यवस्थापन हुन सकेन, पार्किङको व्यवस्थापन हुन सकेन, भद्रपुर रोड हेर्नुहुन्छ भने तपाईँ त्यहाँ गाडी एउटा 4 गाडी ल्याउनु भयो भने उभ्याउन सक्नुहुन्न, तपाईँले कहाँ लानुपर्ने अवस्था छ, कृषिथोक बजार अझै पनि व्यवस्थित हुन सकेन, त्यहाँनिर अहिले पनि चाहिँ विषादी मापन अथवा चेक जाँचको कुराहरू प्रभावकारी हुन सकेका छैन है। अब तपाईँहरूको बहाल करको कुराहरू पनि उठ्न सकेका छैन, त्यो व्यवस्थित गरेको भए नगरमा तपाईँले अघि बजेटको कमी हुने थिएन होला सायद, तपाईँहरूले जति बजेट इस्टिमेट गर्नुभएको थियो त्यो बजेट तपाईँहरूले प्राप्त गर्न सक्नुहुन्थ्यो। बिरतामोड नगरपालिका 2 वार्डमा उद्योगहरू छन्, ती उद्योगहरूले कसरी काम गरिरहेछन्, नेपाली मजदुरले काम गरिरहेछन् कि छैनन्, नेपालीले रोजगारी पाए कि इन्डियनले रोजगारी पाए, त्यो व्यवस्थित गर्न सक्नु, यी 5-6 विषयमा तपाईँहरू प्रवेशै गर्न सक्नु
भएन,
खोइ त
होइन गरेका
भनिदिनुहोस् त मलाई,
सर्वप्रथम तपाईँलाई राखेको बुदागत भन्नु त, सर्वप्रथम
फोहोर व्यवस्थापन,
फोहोर व्यवस्थापन
नगरपालिकामा फोहोर गाड्नु पर्ने, त्यही फोहोर उठाएर नगर हस्पिटलमा
सुन्नु न, सुन्नु न, जटिल अवस्थाबाट फोहोरको चाहिँ डम्पिङबाट हामी निर्वाचित भएर फोहोरको डम्पिङभित्र थियौँ, हो बिर्ता काठमाडौँ महानगरपालिका आजसम्म फोहोरको चाहिँ व्यवस्थापन गर्न सकेको छैन, उदाहरण भनेको उदाहरणमा दिएको भन्दैछु काठमाडौँ महानगरपालिका अहिलेसम्म भन्दैछु नि त, फोहोरको डम्पिङ भित्र हामी उठेर आएका सुरुका जनप्रतिनिधि हुन् त हो नि, त्यसो भएको हुनाले त्यसलाई चाहिँ व्यवस्थापन गर्न मैले सुरु सुरुमा यही इन्टरभ्यूबाट यही मिडियाबाटै मैले चाहिँ भनेको थिएँ, हामी फोहोरको डम्पिङबाट उठेर चढेका छौँ, हामीले यसलाई के सक्छ कि हामीलाई चाहिँ स्थापित गर्छ भनेकै हो मैले पहिलो अन्तर्वार्तामा, हामीले क्रमशः हुँदै तपाईँहरूले पनि ठेल दिनुभयो, तपाईँहरूले गाली गर्नुभयो, तपाईँहरूले माया गर्नुभयो, हरेक विषयबाट हुँदाहुँदै फोहोरबाट चाहिँ हामीले अहिले के रह्यो भन्दाखेरि कम्तीमा बजारमा फालिएका यत्र तत्र सर्वत्र फोहोरका चाहिँ पात पतिङ्गरहरू प्लास्टिक जन्य चिजहरूलाई एक ठाउँ लगेर केन्द्रित गऱ्यौँ नि होइन, कहीँ चाहिँ नि घरको कम्पाउन्डमा गाड्यौँ, चाहिँ मेरो बगानमा लगेर गाड्यौँ, विसर्जन गर्ने ठाउँ नभएपछि खाली वीरतामनलाई चाहिँ हामीले सुन्दरता कसरी दिने भन्न गरियो। अहिले हामीले चाहिँ अस्थायी रूपमा गरेका छौँ, अब हामीले चाहिँ नि यो कन्काईमा बनेको चाहिँ नि फोहोर सङ्कलन केन्द्रमा त्यहाँ हामी निकट दिनमै जाँदैछौँ र अन्य कुराहरू जस्तो तपाईँले हस्पिटलमा लागेको फोहोरको विषयमा कहीँ चाहिँ त्यसको चाहिँ व्यवस्थापन गरेर त्यसको चाहिँ विसर्जन हुन्छ। अब अर्को भन्नुहोस्, अब
तपाईँले फोहोरको कुरा उठाउनु, पार्किङको के गर्नुहुन्छ?
पार्किङलाई सिडिओ प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बसेर यहाँका चाहिँ नि जनप्रतिनिधि, यहाँको प्रमुख प्रशासनिक अधिकारी, व्यावसायिक, ट्राफिक सबैलाई भेला पारेर एउटा चाहिँ नि समिति बनाएको छ। त्यसले चाहिँ नि सबै कालो प्लेटका गाडीहरू सबैलाई पार्किङ उहाँ उसमा पुर्याउने, जुन बस पार्कमा, बस पार्कबाट चाहिँ समय तालिका अनुसार चाहिँ गाडीहरू यता जाने, भद्रपुर जाने, शनिचर जाने, सबैलाई त्यहीँबाट छुट्याउने गरिकनको एउटा चाहिँ तालिका तयार पारिसकेको छ त, र एउटा समिति बनिन्छ सिडिओको अध्यक्षतामा।
ठिक छ, अब पार्किङ पछाडि कृषि थोक बजार व्यवस्थित तर्फ कसरी लाग्नुभयो?
कृषि थोकलाई चाहिँ हामीले, त्यो कृषि थोक चाहिँ कृषि मन्त्रालय अन्तर्गतको रहेको,
उपभोक्ता हामीले गर्छौँ नि,
उपभोग गर्छौँ, त्यसको चाहिँ त्यहाँको जस्तो विषादी मापन हामीहरूले लगाउने विषादी मापन हो, विषादी मापन चलिरहेको छ। अब कहीँबाट झुक्क्याएर कसैले लिएर आउँछ भने त्यसको चाहिँ नि चोरीसँग, चोरसँगको लागि राज्यले सकेको छैन, चोरसँगको कुरो के लाग्छ?
ठिक छ, तपाईँहरूले त्यसलाई पनि व्यवस्थित गर्नुहुन्छ भन्ने हामी आशावादी
आशा गर्नुहोस्। अर्को भन्नुहोस्,
तपाईँको औद्योगिक क्षेत्रमा रोजगारीको लागि ठुलो अवसर छ भन्यो, त्यहाँनिर गयो भने धुवा मात्रै खान पाइन्छ, हिउँदमा धुलो मात्रै खान पाउँछन् त्यहाँका जनताहरूले, रोजगारी खोइ पाए?
रोजगारीको लागि
आज एउटा फ्याक्ट्रीमा कम्तीमा पनि 500 देखि 1000 जना इन्डियन र बङ्गाली साथीहरू,
त्यसको लागि हामीले के गरेका छौँ भने, त्यसको लागि हामीले के गर्यौँ भने, यसपालिदेखि प्रत्येक कम्पनीले विदेशी विदेशबाट आएका मजदुरहरूको अभिलेखीकरण नगरपालिकामा गर्ने गरिकनको हामीले चाहिँ एउटा शुल्क दस्तुर उसले चाहिँ प्रत्येक साल तिर्ने गरिकनको हामीले चाहिँ निर्णय गरिरहेका छौँ, त्यो कार्यान्वयन हुन्छ। र स्वदेशी स्वदेशीलाई चाहिँ हामी स्वदेशी मजदुरहरूलाई कति रोजगारी दिएको छ त्यसको सम्पूर्ण हाम्रो चाहिँ अनुगमन गर्ने गरिकन उपमेयर ज्यूलाई चाहिँ सबै कुराहरू चाहिँ उपमेयरज्यूको अध्यक्षको भएको हुनाले उहाँ क्रियाशीलबाट लाग्नुभएको छ। उपमेयरज्यूकै आफ्नो चाहिँ गृह वडा परेको हुनाले उहाँ आफूले क्रियाशीलबाट लाग्नु भएको छ, हिजो पनि लाग्नु भएको थियो, आज पनि लाग्दै हुनुहुन्छ। र स्वदेशीलाई विदेशीलाई चाहिँ हामीले विदेशी नागरिकलाई, विदेशी श्रमिकहरूलाई चाहिँ नगरपालिकामा चाहिँ उहाँहरूले दर्ता गर्नुपर्छ भन्ने कुराको हामी निर्णय गरिसकेका छौँ, हामीले कार्यान्वयन गर्छौँ। पुष्पजी,
तपाईँहरूले कार्यान्वयन गर्नुहुन्छ होला, तर यो आजको मात्रै समस्या होइन, यहाँ हेर्नुहोस् निर्माण सेक्टरमा काम गर्छन्, हजारौँ चाहिँ पारीबाट आउँछन्, 1 रुपियाँ कर तिर्दैनन् होइन, यहाँको मजदुरले काम पाएन, खाडी गइराख्नुपर्ने अवस्था छ। यो उद्योगको मात्रै होइन, नगरका हरेक निर्माणका सेक्टरमा तपाईँलाई यो कुरा मैले अवगत गराउनु
पर्दैन,
यसतर्फ पनि तपाईँहरूको ध्यान जाओस् भन्दै आज समय अभावले धेरै कुराहरू
बाँकी थियो कि
भन्न बाँकी नै रह्यो, अर्को कार्यक्रममा फेरि यसलाई जोडेर अगाडि बढ्ने नै छौँ। यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद, प्रसङ्ग छन्, समय छ, हामी फेरि पनि अर्को महिनामा फेरि पनि कुराकानी गर्ने भन्दै विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा यहाँको अझ सक्रियतापूर्वक जनताको सेवामा लाग्ने उत्प्रेरणा सद चाहिँ भगवान्ले प्रदान गरून् भन्दै यहाँले समय प्रदान गर्नुभएकोमा हार्दिक शुभकामना अथवा हार्दिक धन्यवाद दिन चाहन्छु।
धन्यवाद पुष्पजी, यो विजय दशमीमा सुरक्षा, सबै सुरक्षा रहँ, खानपिनमा विशेष ध्यान दिउँ, र सवारी चलाउँदाखेरि होसियारीपूर्वक हामीले चलाउँ, र सबभन्दा धेरै चाहिँ दुर्घटना चाडबाडमा भएको हुनाले सवारी चालकहरूले विशेषतः दुई पाङ्ग्रेहरूले ध्यान दिनुपर्ने कुराहरूमा चाहिँ ट्राफिक नियमको चाहिँ उल्लङ्घन नगरिकन एउटा भनाइ छ नि, ढिलो गरे
अवश्य
पुगिन्छ, हतार गरे भन्न सकिँदैन भन्ने कुरालाई गाडी स्टार्ट गर्दाखेरि त्यही कुराहरू सम्झिनुहोस् भन्दै यो रेडियो भिजनलाई चाहिँ आजको अङ्कलबाट म बिदा माग्दै अर्को अङ्कमा भेट गर्ने बाचा गर्दै आज बिदा हुन्छु। धन्यवाद, नमस्कार।
हवस् त, आजलाई वडावासीका सवाल वडाध्यक्षसँग कार्यक्रम यति नै, हामी अर्को हप्तामा अर्को कार्यक्रममा यसरी नै नयाँ विषयवस्तुसँग रहेर उहाँसँग पुनः कुराकानी गर्ने नै छौँ र त्यस पछाडि 15 गते पनि हामी सम्बन्धित व्यक्तित्वसँगले को कुराकानी लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि म पुष्प बराल बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।